647-290-3773 नंबर है। अच्छा जनाब, कनाडा जो है ना उसके अंदर बड़े पड़े हुए हैं स्यापे, और स्यापे जो हैं वो जरा कुछ ज्यादा ही बढ़ गए हैं। लेकिन आज दो लोगों को तो मेरा सलाम है। अच्छा, उसमें से पहला जो सलाम है मेरा, लिबरल पार्टी के एमबी जो हैं रॉब ऑलिफेंट साहब। भाई क्या बात है और क्या जुर्रत है इस आदमी की। रॉब ऑलिफेंट साहब ने अपनी पार्टी लाइन जो है उसके अगेंस्ट जाते हुए उन्होंने जो कहा जी कि ये जो कुछ भी गाजा में हो रहा है ये ठीक नहीं हो रहा। हुआ क्या है, अब हुआ ये है कि रॉब ऑलिफेंट साहब अपने एक कॉन्स्टिट्यूएंट के साथ बात कर रहे थे और उसमें वो कह रहा था जी कि बहुत ज्यादा जुल्म हो रहा है ये गाजा के अंदर, तो आपकी गवर्नमेंट जो है कुछ भी नहीं कर रही है, ट्रूडो साहब जो है वो बिल्कुल ठीक नहीं कर रहे हैं। उल्टा ट्रूडो साहब ने ये कहा है कि UNRWA जो कि बिगेस्ट फंड गिवर था इसको गाजा को, उससे भी हाथ हटा लिए, अपने एलाइज के पीछे लगा हुआ है, अपनी खुद की कोई फॉरेन पॉलिसी नहीं है, जिससे कि जो पैलेस्टीनियंस हैं उनको बड़ा नुकसान पहुंचेगा। तो उसके ऊपर रॉब ऑलिफेंट ने बड़ा ही अफसोस का जिक्र किया और उन्होंने उनसे यह भी पूछा गया कि ये जो जीनोसाइड के एलिगेशंस आईसीजे ने लगाए यानी कि इंटरनेशनल कोर्ट ऑफ जस्टिस है उसके बारे में आपका क्या ख्याल है। उसने कहा कि बिल्कुल मुझे लगता है कि हमें बड़ा अफसोस है इस चीज के ऊपर अगर ऐसी कोई रिपोर्ट्स हैं। ये सारी लीक्ड जो कॉन्वर्सेशन है रॉब ऑलिफेंट की ये पहुंच गई मीडिया के पास। मीडिया ने जाहिर है मीडिया जो है हमारा जो गंदा काम है, जो हम गंदा काम करते हैं, हमने वो सारी की सारी, हालांकि ये प्राइवेट कॉन्वर्सेशन थी उस बंदे की। एक तो आप देखिए ना, अब एक तरफ तो आप कहते हैं जी बड़ा क्राइम है किसी की प्राइवेट कॉन्वर्सेशन, ऊपर से एमपी है आपकी गवर्नमेंट का जी, मीडिया ने जी वो पूरी की पूरी जो प्राइवेट कॉन्वर्सेशन थी वो रिकॉर्ड जो उनके पास उनको जो मिली उन्होंने वो पूरी की पूरी छाप दी। अच्छा जी, जब रॉब ऑलिफेंट साहब से मीडिया ने पूछा कि भाई आपका क्या ख्याल है, आप तो फिर ट्रूडो साहब की गवर्नमेंट के अगेंस्ट जा रहे हैं, उन्होंने कहा जी कि मैंने ऐसी कोई बात नहीं की कि जिसके लिए मुझे शर्मिंदा होना पड़े अगर मुझे पब्लिक में लाएंगे, मैंने जो सच था वो मैंने जो है वो
ऑलवेज स्टैंड्स फॉर द ट्रूथ।
हाँ बिल्कुल। अच्छा, ट्रूडो साहब जो है अब वो बेचारा जंती जो उसको भी पकड़ लेते हैं, कहते हैं आप सारी बोलो तुम है जी। अच्छा, ट्रूडो साहब को फिर इसके ऊपर मीडिया ने पकड़ा, उन्होंने कहा जी कि आपके जो ये एमपी साहब हैं इन्होंने जो कुछ बातें कही हैं आप इनको कहेंगे रिजाइन करने के लिए ये छोड़े। उन्होंने कहा जी कि नहीं, मैं बिल्कुल ऐसा नहीं सोचता कि हमको इनको रिजाइन करने की के लिए बोलेंगे, बल्कि आपको ये बात समझनी चाहिए कि लिबरल पार्टी के अंदर कितनी फ्रीडम है कि जो भी कोई बंदा बोलना चाहता है वो बोल सकता है। और मैं आपको ये भी बताना चाहता हूं कि लिबरल पार्टी के अंदर ये जो सारी डाइवर्सिटी है, ये जो डिफरेंस ऑफ ओपिनियन है, यही हमारी ब्यूटी है, तो हम किसी को उसका फ्रीडम ऑफ स्पीच जो है उससे हम रोकते नहीं है। ये एक प्रेस कॉन्फ्रेंस हो रही थी विनीपैक के अंदर, तो वहां पे ये सारी जो है बातचीत कर रहे थे।
लिबर्टी है उसमें एंड दैट्स व्हाई दे आर लिबरल्स।
यस, लिबरल्स है। तो वो कहते हैं जी कि हम बिल्कुल इनको नहीं निकालेंगे, ये अपना काम बहुत अच्छे से कर रहे हैं और ये पार्लियामेंट्री सेक्रेटरी हैं टू हमारी जो फॉरेन अफेयर्स मिनिस्टर है मेलानी जोली, तो उस सिलसिले में कहा जा रहा था कि इनको अपना जॉब में रखना पड़ेगा क्योंकि इन्होंने बड़े अफसोस का इजहार किया था। इन्होंने कहा था मैं इस जॉब में रहना नहीं चाहता, वही जो प्राइवेट कॉन्वर्सेशन थी, वो कहते थे कि ये जो कुछ जुल्म हो रहा है मैं सिर्फ ये चाहता हूं कि बस मैं एमपी रहूं, मैं पार्ट ऑफ फॉरेन ऑफिस ना रहूं। तो ये सारी बात है। अच्छा, इसके ऊपर अब जो एनडीपी के फॉरेन अफेयर्स क्रिटिक है हैदर मैकफर्सन, उन्होंने कहा भाई सलाम है इस आदमी को, सलाम है इस आदमी को, लेकिन ये डर क्यों रहा है। उन्होंने कहा जी ये डर क्यों रहा है, ये क्यों बोल रहे हैं ऐसे प्राइवेट कॉन्वर्सेशन में, ये पब्लिकली क्यों नहीं बोल रहे हैं। और मुझे बड़ी हैरत है, इन्होंने मैकफर्सन साहिबा ने कहा कि मुझे बड़ी हैरत है कि अगर ट्रूडो साहब के कॉकस के अंदर ये बातें कर रहे हैं कि जैसे कि एक रीड आउट भी आया था जिसमें कि ट्रूडो साहब ने ये जो इजरायली मिनिस्टर थे बेनी गैंट्स उनके साथ कहा था कि हम बहुत ज्यादा कंसर्न है ये जो ह्यूमैनिटेरियन क्राइसिस चल रहा है सिविलियंस के अगेंस्ट गाजा के अंदर उसके लिए, और ये जो आपका मिलिटरी ऑफेंसिव है अगर आप रफा में करेंगे तो उसके बड़े कैटेस्ट्रॉफिक किस्म के वो आएंगे। मैकफर्सन साहब का कहना है जी कि अगर रॉब ऑलिफेंट जैसे बंदे आपके पास हैं आपके कॉकस के अंदर और वो कह रहे हैं कि ये इंटरनेशनल लॉ की जो है खिलाफ वर्जी है और इसके अंदर सिविलियंस जो है पैलेस्टीनियन उनको बड़ा जो खतरा है, जिसमें कि आप कह रहे हैं जी कि सिर्फ हमास को डिफीट करने के लिए आप पैलेस्टीनियन सिविलियंस को नहीं मार सकते हैं, तो रीड आउट आपने ये जो दे दी है तो ये बड़ा वॉटर्ड डाउन है आपका स्टेटमेंट, और आप क्यों नहीं अपने जो घर के लोग हैं यानी कि जो आपके कॉकस के लोग हैं उनकी बात आप क्यों नहीं सुन रहे हैं, क्योंकि ये इंप्रेशन दुनिया में जा रहा है, क्योंकि आप इसको बड़ा आम सी बस स्टेटमेंट देके चुप कर रहे हैं कि कनाडा भी पार्ट ऑफ दिस जेनोसाइड है। तो ये आज जनाब बड़ी गर्मा गर्म डिबेट्स चल रही हैं। अगर आप ट्विटर जो ट्रेंड्स भी देखेंगे आज के कनाडा के, उसके अंदर ये बहुत ज्यादा डिबेट जो है ये चल रही है। लोगों ने बड़ा सलाम पेश किया रॉब ऑलिफेंट साहब को कि एटलीस्ट कोई मुसलमान तो बोला नहीं है, कितने मुसलमान एमपीज बैठे हैं, किसी में इतनी जरूरत नहीं है अपनी यहां पर भी सीट बचाने के लिए, कोई पार्टी लाइन के अगेंस्ट नहीं गया, तो गया कौन अगेंस्ट एक क्रिश्चियन रॉब ऑलिफेंट जो कि मुसलमानों के हक के लिए बोल रहा है। किसने लेके गए इंटरनेशनल कोर्ट ऑफ जस्टिस में इन बेचारे मस्कीनों का, प्रेसिडेंट का केस साउथ अफ्रीका लेकर गया। तो मुसलमान तो बस मतलब है सो रहे हैं, तो पायान हैप्पी स्लीपिंग। अच्छा जनाब, आज कनाडा, यूके और यूएस जो है उसकी एक डीप उसकी एक ज्वाइंट स्टेटमेंट आई है जिसमें कि उन्होंने कहा कि ये जो डीप फॉरेन इन्फॉर्मेशन मैनिपुलेशन है इसके ऊपर हमारे बड़े कंसर्न्स हैं, और ये जो फॉरेन इन्फॉर्मेशन मैनिपुलेशन थ्रेट है ये हमारे ऊपर बहुत ज्यादा बढ़ गया हुआ है, और हम जो लाइक माइंडेड कंट्रीज हैं हमको हाथ जोड़ने चाहिए और हमको सबों को साथ बैठ के इस मिस इन्फॉर्मेशन को रोकने की जरूरत है। ट्रूडो साहब ने आज जो है इसके ऊपर बात भी की, और ये फिर पूरी एक स्टेटमेंट भी आई है जिसमें कि उन्होंने कहा जी कि ये सोशल मीडिया के ऊपर बहुत किस्म का मिस इन्फॉर्मेशन हमारे कंट्रीज के बारे में फैलाया जा रहा है, और चूंकि अब सोशल मीडिया जो है वो बड़ा शक्तिशाली है और उसके ऊपर 60% ऑफ ग्लोबल इकोनॉमिक जो और बाकी जो इश्यूज हैं वो डिस्कस किए जाते हैं, तो ये जो सारा कुछ हमारे स्पेशली जब इलेक्शंस होते हैं यूएस यूके में तो उसके अंदर जो ये सारी झूठी खबरें आती हैं इनको रोकने के लिए बहुत ज्यादा जरूरी है कि हम सारे जो है साथ मिलकर काम करें, और हम बड़ा वरिड हैं इसके बारे में कि ये जो फैलाई जाती है सारी गलत किस्म की इन्फॉर्मेशन, तो रूल बेस्ड लॉ जो है उसके ऊपर काम करते हुए हम सारों को जो है इस थ्रेट के अगेंस्ट काम करने की जरूरत है। तो ये आज सारी जी इन्होंने बात की है। एक पोल आया है जी नैनोज और ब्लूमबर्ग का, नैनोज ने किया है ब्लूमबर्ग के लिए एक्चुअली, तो नैनोज ब्लूमबर्ग पोल जो है उसमें उन्होंने कैनेडियंस के साथ पूछा है कि अगर ट्रंप साहब यूएस के अंदर आ गए तो कौन उसको बेहतर तरीके से हैंडल कर सकेगा, क्या ट्रूडो साहब जो ट्रंप साहब अगर दूसरी बार पावर में आए तो उनको प्रॉपरली हैंडल कर सकेंगे कि नहीं। 28% ने कहा कि ट्रूडो जो है बड़ा अच्छा जॉब करेंगे इन हैंडलिंग ट्रंप, 40% ने अलबत्ता कहा कि नहीं ट्रूडो साहब बिल्कुल उसको हैंडल नहीं कर सकते। पियर पॉलिवर जो हैं वो उनका बड़ा कंबैटिव पब्लिक परसोना है तो वो उसको बेटर हैंडल कर सकेंगे। 25% ने कहा जी हम तो कोई भी डिफरेंस दोनों लीडर्स के बीच में नहीं देखते, जो ट्रंप साहब हैं अमरीका के लीडर होंगे और जो भी कोई वो बात करेंगे तो इनको माननी ही पड़ेगी, जा रही है कैसे उसको उसके अगेंस्ट जा सकते हैं, तो कोई हमें डिफरेंस नहीं लगता। ट्रूडो साहब जो है वैसे भी आपको पता है कि जो जितने भी पब्लिक ओपिनियन पोल्स आ रहे हैं अभी तो उसके अंदर जरा पीछे ही चल रहे हैं पॉलिवर साहब से, लेकिन लिबरल्स जो हैं वो तकरीबन 15 percentage points जो है इनसे पीछे हैं। लेकिन एक ब्राइट चीज है ट्रूडो साहब के लिए कि जो औरतें हैं वो बड़ा ट्रूडो साहब को बैक करती हैं। 36% औरतों ने कहा कि हम चाहते हैं कि ट्रूडो साहब ही डील करें अगर ट्रंप साहब की सेकेंड वो आती है, और वो बिल्कुल ठीक से कर सकेंगे। सिर्फ 29% वुमेन ने कहा कि नहीं पॉलिवर साहब जो हैं वो ट्रंप साहब के साथ सही तरह से करेंगे डील। आज की जो सबसे बड़ी खबर थी जो कि दुनिया के हर बड़े अखबार में नजर आई वो यही है, अलेक्जी नेवलनी 47 years टोटल उनकी एज थी, सबसे बड़े क्रिटिक थे पुतिन साहब के, उनको जो आज प्रिजन के अंदर उनकी डेथ हुई है उसके ऊपर है। ये जो इनकी कुछ अर्सा पहले जनवरी के बिगनिंग में एक जेल से तस्वीर आई थी जिसमें कि उनका हेड जो था वो शेवन सा नजर आ रहा था, तो उसके अंदर लोगों ने पहले कंसर्न शो किए थे कि ये बहुत ही कमजोर और पेल नजर आ रहे हैं, तो कोई तो चक्कर चल रहा है। क्रेमलिन ने इनकी डेथ का कॉज तो जो है वो नहीं बताया है, लेकिन जिसके ऊपर आज दुनिया में सबसे ज्यादा आंखें उठी वो इसलिए कि ये प्रिजन से गायब हो गए थे, ये जो व्लादिमीर एरिया का जो प्रिजन था उसमें दिसंबर से ये गायब थे, क्योंकि इनको जो है 30 years का जेल टर्म दिया गया था ऑन चार्जेस ऑफ एक्सट्रीमिज्म एंड फ्रॉड, और उन्होंने कहा भी था ये अपने वीडियो में जो कि द गार्डियन वगैरह में और बाकी अखबारों में छपा था जिसमें कि उन्होंने कहा था जी कि जब तक पुतिन जिंदा है तो मैं कभी भी फ्री नहीं होऊंगा। इन्होंने इन्वेस्टिगेट किया था पुतिन का जो इनर सर्कल है और जो बड़ी गवर्नमेंट करप्शन और फ्रॉड के ऊपर अपनी एक कैंपेन चलाई थी, लोग इनको बहुत ज्यादा पसंद करते थे, मिलियंस ऑफ इनके व्यूज आए थे वीडियोज के जो थे 2011 and 12 में, और रशियन प्रोटेस्ट भी वहां पे आए थे मुल्क के अंदर जिसको के फिर दबाया था बड़ी मुश्किलों से इन्होंने क्रेमलिन ने। 2013 में 27% लोगों ने इनको वोट दिया था मॉस्को के म्यूरल इलेक्शंस में, लेकिन इनका ख्याल था कि ये फ्री एंड फेयर जाहिर है कि इलेक्शंस नहीं है। इनको पॉइजन अलेजली किया गया था 2020 में और ये कोमा में चले गए थे, फिर इनको फ्लाई किया था जर्मनी में जहां पे कि इनको ट्रीटमेंट दिया गया था, ये रिकवर कर गए थे और इनको कहा गया था कि आप इधर ही रहो वापस रशिया नहीं जाओ, लेकिन ये जनवरी 2021 में वापस रशिया में आ गए थे और جیسے ہی آئے تھے ان کو ڈیٹین کیا تھا. ان کی جو وائف ہیں آج انہوں نے ایک بیان دیا ہے, انہوں نے کہا کہ یہ میرے جو ہسبینڈ کی ڈیتھ کے پیچھے الیجلی جو ہیں وہ پوٹن صاحب ہیں, اینڈ ہی ول پے دا پرائز فار دس سین. اس کے علاوہ جو یو ایس کے پریزیڈنٹ ہیں بائیڈن صاحب, انہوں نے بھی کہا جی کہ میں بالکل سرپرائز نہیں ہوں کہ اس کو مار دیا گیا, بٹ آئی ایم ڈیفینیٹلی آؤٹ ریج کیونکہ یہ بہت ہی بہادر آدمی تھا جو کہ پوٹن کی جو یہ رجیم ہے اور یہ جو سارا کچھ ظلم وہاں پہ چلتا ہے اس کے خلاف بات کرتا تھا. ایسوسیٹڈ پریس کی آج یہ نیوز ہے جی, اور اس کے مطابق یوکرینین پریزیڈنٹ جو ہیں زیلنسکی صاحب وہ اب دو سیکیورٹی ڈیلز کر رہے ہیں, ایک جرمنی کے ساتھ اور ایک فرانس کے ساتھ, تاکہ جو ان کو ہیں اور زیادہ اسلحہ مل سکے. یہ جو ان کی وار رشیا کے ساتھ چل رہی ہے, یہ پہلے تو پہنچے برلن میں, وہاں پہ جرمن چانسلر اولاف شولز کے ساتھ ان کی ملاقات ہوئی. برلن نے کہا کہ ہم آپ کو 1.2 million یو ایس ڈالر کا اور ایک ملٹری پیکج آپ کے لیے اپروو کر رہے ہیں, جس کے اندر 36 ہوویٹزرز, 20,000 راؤنڈز آف آرٹلری امینیشن, 2 more ڈیفینس ایئر ڈیفینس سسٹمز جو ہیں وہ دیے جائیں گے. یہ ان کی سیکنڈ ڈیل ہے جو کہ یہ جرمنی کے ساتھ کر رہے ہیں. پہلی ڈیل انہوں نے یو کے ساتھ کی تھی اور یو کے کی ہسٹری کی یہ سب سے بڑی جو ہے ڈیل مانی جاتی ہے, اور اس لیے یہ سیم ڈیل جو ہے 10 years کی جو انہوں نے یو کے ساتھ کی تھی آج انہوں نے جرمنی کے ساتھ بھی کی ہے. اس کے علاوہ جو ہے اب یہ پہنچے ہوئے ہیں پیرس میں, میکرون صاحب کے ساتھ بات کر رہے ہیں اور ان کے ساتھ بھی یہ سملر ڈیل جو ہیں وہ کر رہے ہیں. اور جس طرح کی یو کے کی ڈیل تھی جس میں کہ ان کو 3.2 billion یو ایس ڈالرز جو تھا وہ دیا گیا تھا, تو فرانس کی طرف سے بھی اتنا ہی آئے گا کیونکہ آلریڈی برلن نے 1.2 billion ڈالرز کا ان کو پیکج آفر کیا ہے. تو یہ جو ہے اب زیادہ سے زیادہ پیسے جو ہیں بٹور رہے ہیں اور یہ چیزیں بھی, کیونکہ ان کو لگ رہا ہے کہ ان کا ڈیفنس جو ہے وہ رشیا کے خلاف اب تھوڑا ویک پڑتا جا رہا ہے. تو یہ ساری جی آج کی کاروائی ہے. لیمونڈ جو بہت بڑا اخبار ہے فرانس کا, اس کی یہ آج خبر ہے جی, اور اس کے مطابق فرینچ پریزیڈنٹ میکرون صاحب جو ہیں آج ایک جوائنٹ پریس کانفرنس کر رہے تھے جو جارڈن کے کنگ عبداللہ ٹو ہیں جو کہ پیرس میں آئے ہوئے ہیں, اور اس میں انہوں نے کہا جی کہ ہمیں کوئی پرابلم نہیں ہے کہ ہم پیلسٹینین ایک جو سیپریٹ سٹیٹ ہے اس کو قبول کریں, اٹس ناٹ اے ٹیبو ان فرانس. آپ کو بتائیے کہ اس طرح کی باتیں جو ہے یورپین یونین نے اور باقی لوگوں نے اسرائیل کے ساتھ کہی تھی, نتن یاہو صاحب نے اس کو بالکل اس آئیڈیا کو ریجیکٹ کیا تھا اور انہوں نے کہا تھا کہ نہیں, ہم نہیں چاہتے ہیں کہ کوئی بھی ایک سیپریٹ پیلسٹینین سٹیٹ ہوئے. یہ بات انہوں نے اس وقت میکرون صاحب نے کی ہے کہ جب واشنگٹن پوسٹ میں ایک نیوز آئی تھی کہ جو بائیڈن صاحب ہیں وہ بہت سارے عرب کنٹریز کے ساتھ مل کے کام کر رہے ہیں کہ ایک کمپریہنسو پلان لے کر آیا جائے کہ جس میں ایک ٹائم لائن دی جائے کہ کس طرح سے پیلسٹینین سٹیٹ جو ہے وہ اسٹیبلش کی جا سکتی ہے. آج اس پریس کانفرنس میں بات کرتے ہوئے میکرون صاحب نے آج پھر سے وارن کیا اسرائیل کو, انہوں نے کہا کہ رفا کے اوپر اٹیک مت کرو. بائیڈن صاحب بھی کہہ چکے ہیں رفا کے اوپر اٹیک مت کرو جب تک کہ آپ کے پاس پلان نہیں ہے سویلینز کو بچانے کے لیے. انہوں نے کہا آج میکرون صاحب نے کہ جو اسرائیل کا اوفینسو رفا کے اندر ہے یہ بالکل انپریسیڈنٹڈ ہوئے گا اور بہت زیادہ ہیومینیٹیرین ڈیزاسٹر لے کر آئے گا, اور یہ کانفلکٹ کے اندر ایک ٹرننگ پوائنٹ جو ہے وہ بھی ثابت ہو سکتا ہے. انہوں نے کہا جی کہ میں انڈرسٹینڈ کرتا ہوں کہ ایجپٹ اور جارڈن جو ہے, کیونکہ جارڈن کے کنگ آئے ہوئے ہیں, تو انہوں نے کہا جی کہ یہ جارڈن اور ایجپٹ کے جو ظاہر ہے کہ بارڈرز ملتے ہیں ان کے ساتھ, میں ان کے کنسرن سمجھ سکتا ہوں کہ یہ جو تھاؤزنڈز آف ڈسپلیسڈ پیلسٹینینز پھر ہوئیں گے ظاہر ہے اپنی جان بچانے کے لیے بھاگنے کی کوشش کریں گے جارڈن اور ایجپٹ میں, جس کی وجہ سے ایک بہت بڑا یہاں پہ مسئلہ پڑے گا. تو وہ کہتے ہیں جی کہ یہ بہت زیادہ انٹرنیشنل لا کی وائلیشنز ہے اور اس کی وجہ سے ریجن کے اندر جو ہے بہت زیادہ رسک جو ہے وار کا اور بڑھ جائے گا, تو اس کو منع کرنے کی ضرورت ہے. تو مطلب ایک یورپین جو ہیڈ آف دا سٹیٹ ہے اس کی طرف سے یہ آنا جو ہے وہ بڑی یعنی کہ ظاہر ہے کہ ڈفرنٹ ہے باقی ای یو سے, کیونکہ سارے تو نہیں اس بات پہ مانتے ہیں. گریس جو ہے جی اس کے اندر آج ایک بہت بڑی چینج آئی ہے. آپ کو پتا ہی ہے کہ بڑا آرتھوڈاکس کرسچن کنٹری ہے گریس, لیکن گریس ہیز بیکم دا فرسٹ آرتھوڈاکس کرسچن کنٹری ٹو لیگلائز سیم سیکس میرج. حالانکہ بے تاشا چرچ نے یہاں پہ اپوزیشن کی تھی, پولیٹیشنز نے کی تھی, لیکن پھر بھی یہ جو 300 ممبر کی پارلیمنٹ ہے اس کے اندر جس وقت یہ بل آیا تھا تو اس کو 176 جو لا میکرز ہیں انہوں نے اس کو فیور دیا تھا اور 76 نے اس کے اگینسٹ بات کی تھی, 2 نے ابسٹین کیا تھا اور 46 جو تھے وہ پریزنٹ نہیں تھے اس وقت. آج جس وقت یہ نیوز سامنے آئی تو جو لوگ بھی اس کو فیور کر رہے تھے سیم سیکس میرج کو, انہوں نے ایتھنز کی اسٹریٹس کے اوپر آج سیلیبریٹ کیا, اور ایتھنز کی اسٹریٹ کے اوپر پھر پروٹیسٹ ریلیز بھی تھے جس میں کہ لوگ جو ہیں بائبل سے بہت سارے پیسجز پڑھ رہے تھے اور وہ کہہ رہے تھے کہ یہ بالکل غلط ہے سیم سیکس میرج, اس کا جو ہے آرتھوڈاکس کرسچن جو ہیں اس کو بالکل نہیں مانتے ہیں. پرائم منسٹر کیریاکس مٹسو ٹاکس جو ہیں انہوں نے کہا جی کہ یہ جو لیجسلیشن ہے اس کے اندر بہت زیادہ ہم کو ریزسٹنس جو ہے وہ دیکھنی پڑی. ان کی اپنی خود کی بھی سینٹر رائٹ نیو ڈیموکریٹک پارٹی ہے اس سے بھی, لیکن انہوں نے کہا جی کہ یہ بڑی ہی امپورٹنٹ چیز تھی کیونکہ اب جو یہ جو انویزبلس تھے یعنی کہ یہ جو گے لوگ تھے جو کہ بالکل انویزبل تھے ابھی تک گریک سوسائٹی کے اندر, یہ اب ویزبل ہونا شروع ہوں گے یعنی کہ ظاہر ہے اپنے رائٹس کے لیے بات کر سکیں گے. اور بہت سارے بچے جو ہیں جو کہ گے تھے ان کو بھی کوئی رائٹ نہیں رائٹ فل پلیس نہیں ملتی تھی, ان کو بھی اب رائٹ فل پلیس جو ہے ملے گی اس میں. اور جناب آج یہ فوربس کی رپورٹ ہے اور آپ کو میں نے بڑی دفعہ کہا ہے کہ فوربس کا مقصد ہی ہے کہ ہم جیسے غریبوں کو ستانا, تو یہ بڑی بڑی خبریں لاتا ہے, دنیا کے امیر ترین مرد, دنیا کے امیر ترین عورتیں, لیکن آج کی جو یہ خبر ہے یہ بتا رہی ہے کہ امریکہ صرف جو ہے وہ امریکن گورنمنٹ کی پالیسیز اور ایڈ پہ نہیں چل رہا بلکہ بہت سارے فلینتھراپسٹ ہیں اس ملک میں جو کہ بلینز آف ڈالرز سوشل کازز کے لیے, یعنی کہ ایک یو دو دس ہزار بارہ سو ڈالرز نہیں بلینز آف ڈالرز اسپینڈ کرتے ہیں ڈفرنٹ کازز کے لیے جس کے اندر میڈیسن ہے, سائنٹیفک ریسرچ ہے, انوائرمنٹل سسٹینیبلٹی ہے, جو لو انکم امریکنز ہیں جو کہ نہیں کر سکتے افورڈ لیگل سروسز وہ لیگل سروسز ان کو دی جاتی ہیں, ہیلتھ کی سہولتیں دی جاتی ہیں, ایجوکیشن کی سہولتیں دی جاتی ہیں. تو یہ جو ہیں 25 ٹاپ امریکن فلنتھراپسٹ انہوں نے کتنا پیسہ دیا ہے اپنے ڈفرنٹ انسٹیٹیوشنز کو, اس کے بارے میں آج یہ رپورٹ ہے. اس میں ظاہر ہے کہ ٹاپ پہ ہمیشہ سے بڑے عرصے سے جو نام ہے وہ وارن بفے صاحب کا نام ہے. آپ کو پتہ ہی ہے کہ جو ہے وہ اپنی بہت سکسیسفل وہ چلاتے ہیں کمپنی برکشائر ہیتھوے, اور انہوں نے بڑی دفعہ کہا ہے کہ میں نہیں چاہتا کہ میں انہیریٹنس اپنے بچوں کو چھوڑ کے جاؤں, میرے بچوں کو خود محنت کرنے کی ضرورت ہے. بہرحال جی ابھی تک لائف ٹائم میں انہوں نے کوئی تقریباً 56.7 بلین US ڈالرز جو ہیں ڈفرنٹ کازز کے لیے دیے ہیں امریکہ کی ڈفرنٹ آرگنائزیشنز کو. اس کے علاوہ بل گیٹس اینڈ میلنڈا فرینچ گیٹس جو ہیں انہوں نے لائف ٹائم گیونگز جو ہیں ان کی 42.5 بلین US ڈالرز ہیں فار ڈفرنٹ کازز ان US. جارج سوروسس جو ہیں انہوں نے 21 بلین دیے ہیں اپنی لائف ٹائم میں. مائک بلومبرگ نے اوور 17.4 بلین دیے ہیں. میکنزی اسکاٹ نے 16.58 بلین. جم اینڈ میرلن سیمنز نے اوور 6.3 بلین. مارک زکربرگ اینڈ پرسیلا چین نے اوور 4.5 بلین. اسٹیو اینڈ کونی بالمر اوور 3.75 بلین. فل اینڈ بینی نائٹ اوور 3.6 بلین. جیف بیزوس اوور 3.33 بلین. ایڈتھ بورڈ اینڈ فیملی 3.3 بلین. باربرا پیکوور اوور 3.1 بلین. اس کے علاوہ جی سرجے برین, لن اینڈ اسٹیسی سیوسمر, ڈسٹن موسکوویٹس اینڈ کینی ٹونا, پیئر اینڈ پیم آرمیڈر, مائیکل اینڈ سوزن ڈیل, کین گریفتس, ڈونلڈ بریڈ برین, جارج کیزر, جان اینڈ لورا آرنلڈ, چارلز کوچ, برنی اینڈ بل مارکس, آموس اینڈ باربرا ہاسٹر, ایرک اینڈ وینڈی شمٹ, انہوں نے بھی جناب 2 بلین ڈالرز کے قریب جو ہیں ہیلپس دی ہیں ان ڈفرنٹ اداروں کو جو کہ سائنس میں, ٹیکنالوجی میں, ہیلتھ میں, لیگل سروسز میں کام کرتے ہیں تاکہ ملک کے اندر بہتری لائی جا سکے. تے ایک بندے دے کول جناب تسی پیسہ دیکھو جڑا اس نے چیریٹی دے وچ دے دیتا ہے, دیکھو ذرا کتنا پیسہ پاکستان نو چاہیے ٹوٹل 5 بلین اپنی حالت سدھارن واسطے, انہوں نے بلینز جناب دے دیتے ہیں چیریٹی دے وچ. واہ جی واہ کیا بات ہے. اچھا جی دس پارٹ آف دا پروگرام از بینگ براٹ ٹو یو بائی نان اینڈ کبو. بڑے زبردست کھانے بناتے ہیں اور بڑا زبردست انٹیریئر بھی ہے ان کا, آپ کو بڑا مزہ آئے گا ان کا کھانا کھا کے بھی اور اندر ریسٹورینٹ میں بیٹھ کے بھی. اگر آپ کو ان کے ساتھ آرڈر ڈالنا ہے تو یا آپ کو وزٹ کرنا ہے تو یہ ہیں لوکیٹڈ ایٹ 5042 سیٹلائٹ ڈرائیو یونٹ فلمی 3 مسساگا میں. ان کا نمبر ہے 9052829797. اور جناب جو ہے یہ اونٹاریو کا لارجسٹ پاکستانی حلال بفے ولیج ٹیسٹ, ان کے دو ریسٹورانٹس ہیں, ایک 4141 ڈکسی روڈ مسساگا میں ہے, ان کا نمبر ہے 9052323663, اور دوسرا جو ان کا ریسٹورانٹ ہے وہ 2294 لیک شور روڈ ویسٹ کے اوپر ہے اوک ویل میں, ان کا نمبر ہے 9052262294. تو یہ جناب آپ ضرور کیا کریں ہمارے جو اسپانسرز ہیں ان کو تھوڑا سپورٹ. ٹھیک ہے جی. اچھا جناب آج جو گرینڈ ڈیموکریٹک الائنس کے چیف ہیں پیر پگاڑو صاحب, آج انہوں نے جو ہے ایک ہولڈ کی ہے پارٹی میٹنگ اور پریس سے یہ بات کر رہے تھے, اور ان کا خیال ہے اکارڈنگ ٹو پیر پگاڑو ملک کے اندر کچھ دنوں میں ہی ایمرجنسی اور مارشل لا امپوز کیا جا سکتا ہے اور انہوں نے کہا جی کہ میری پارٹی جو ہے یہ فیبری 8 کے جو پولز میں ریگنگ ہوئی ہے اس کے خلاف جو ہے مورچہ نکالے گی, لیکن ہم یہ بتا دینا چاہتے ہیں کہ ہمارا مورچہ صرف اور صرف جو الیکشنز میں ریگنگ ہوئی ہے اس کے خلاف ہے, کسی انسٹیٹیوشن کے خلاف نہیں ہے. انہوں نے کہا جی کہ سندھ کے اندر ہمیں جان بوجھ کے ہرایا گیا ہے, ان کے جو 2 ایم پیز جنہوں نے سیٹ جیتی تھی انہوں نے کہا جی ہم نے ڈیسائیڈ کیا کہ ان کی بھی سیٹیں واپس لے لی جائیں اور ہم بالکل بھی جو ہے سندھ اسمبلی کے اندر نہیں بیٹھیں گے. انہوں نے کہا جی کہ آپ کو پتا ہی ہے کہ یہ سارے کا سارا کنٹرول جو ہے یہ ملٹری کے پاس ہے اور کسی کے پاس نہیں ہے. اور انہوں نے آج یہ جو جلسہ کر رہے تھے سندھ کے جامشورو میں, اس نے انہوں نے کہا جی کہ یہ تو جو کھیل تھا یہ بڑے عرصے سے شروع تھا, 3 مہینے سے ہی یہ پیسے ویسے دیے جا رہے تھے لوگوں کو کہ کس کو جتانا ہے کس کو ہرانا ہے, اور یہ جو ہے میسو منی جو تھی اس کے اندر انوالو تھی. تو میں جو ہے میں نے اسی لیے کہا ہے کہ میں پالیٹکس سے بالکل دور رہوں گا, کیونکہ جو پالیٹکس میں ہوتا ہے وہ بے تحاشا اس کو جھوٹ بولنے پڑتے ہیں, جتنا بڑا لیڈر اتنا بڑا جھوٹ. تو اس لیے میں چاہتا ہوں کہ میں بالکل پیچھے رہوں, اور اس وقت اسی لیے کوئی بھی نیشنل لیول کا لیڈر ہمیں نظر نہیں آ رہا ہے, کیونکہ یہ بالکل ساری کی ساری باتیں جو ہیں یہ لوگ غلط کرتے ہیں اور ان کا کوئی بھی انٹرسٹ نہیں ہے ملک کے ساتھ. آج جو سب سے بڑی خبر جس نے کہ پاکستان کے اندر کافی تہلکہ مچایا وہ تھے ہمارے فارمر سیکرٹری ڈیفنس جو ہیں لیفٹیننٹ جنرل ریٹائر نعیم خالد لودھی, جن کا بھی تھوڑی دیر پہلے آپ نے آفر جی کے ساتھ انٹرویو بھی سنا ہے. انہوں نے کہا جی کہ ملٹری اسٹیبلشمنٹ کے کانٹیکٹس کانسٹنٹلی تھے عمران خان کے ساتھ, اور وہ ان کو کچھ باتیں کہہ رہے تھے لیکن اس کا کچھ آؤٹ کم نہیں نکل رہا تھا. ان کے مطابق جو ہے ان کو کہتے ہیں جی کہ میرے سورسز مجھے بتاتے تھے کہ عمران خان صاحب کو ملٹری اسٹیبلشمنٹ نے کہا کہ مے 9 کے جتنے اٹیکس ہیں ان سب کی تم ریسپانسبلٹی لے لو, اپولوجائز کرو اور بولو جی آئندہ کبھی بھی میں ایسا نہیں کروں گا. عمران خان صاحب کو جب یہ میسج پہنچا تو انہوں نے کہا جب ہم نے پلان ہی نہیں کیا, جب ہم نے یہ کیا ہی نہیں ہے تو یہ جو ہے میں کیسے اس کی ذمہ داری لے سکتا ہوں, جبکہ ملٹری ان کو کہتی تھی کہ یہ جو کوئی بھی انوالوڈ ہے اس آرسن اور ہولیگینزم کے اندر اس کے بارے میں تم کو جی کہ تمہاری پارٹی جو اس میں انوالوڈ ہے. اس نے کہا جی پارٹی بالکل انوالوڈ نہیں ہے, لیکن اگر میری پارٹی کا کوئی انوالوڈ ہوگا تو اس کو فوراً ریموو کیا جائے گا پی ٹی آئی میں سے. اس کے علاوہ انہوں نے کہا جی کہ عمران خان اور پی ٹی آئی جو ہیں اس وقت سب سے بڑی ملک کے اندر ریالٹی ہیں, موسٹ پاپولر پارٹی ہیں, تو اس لیے ملٹری اسٹیبلشمنٹ کو بھی چاہیے کہ وہ ان کے ساتھ ریکنسائل کریں فار دا بیٹرمنٹ آف پاکستان, اور عمران خان اور پی ٹی آئی کو بھی چاہیے کہ وہ مانیں اس بات کو کہ پاکستان ملٹری سب سے بڑا انسٹیٹیوشن ہے ملک کا, تو ان کے ساتھ یہ جو ہے کنفرنٹیشن نہ کریں. اب یہ جب ان کے بیان آئے ہیں تو اس نے آج پاکستان میں کافی آگ لگائی ہے. اس کی وجہ یہ ہے کہ آپ کو کل ہم نے بتایا تھا کہ مولانا فضل الرحمان صاحب نے بڑے جو ہیں وہ ریولیشنز کیے تھے کہ جی یہ سارے جو ملٹری کے جرنیل تھے یہ ہمیں کہتے تھے کہ جی عمران خان صاحب کو ہٹاؤ. آج بہرحال وہ اپنے بیان سے پیچھے ہٹ گئے ہیں, وہ کہتے ہیں نہیں یہ سارا کچھ جنرل باجوہ نے کیا تھا, جنرل فیض امید کا نام تو میرے منہ سے سلپ ہو گیا تھا وہ نہیں تھے اس میں انوالو. تو اب یہ اچھا جی پی ٹی آئی نے آفٹر وہ کہتے ہیں نا مچ اڈو اباؤٹ نتھنگ, تو وہ بس مچ اڈو اباؤٹ, لیکن مطلب زیادتی تو ہے پی ٹی آئی کے ساتھ, سب سے زیادہ سیٹیں انہوں نے ان کے جو ہے انڈیپینڈنٹ سے جیتی تھی. بہرحال انہوں نے آج اناؤنس کیا جی کہ ہم اپوزیشن میں بیٹھیں گے نیشنل اسمبلی میں بھی اور پنجاب کے اندر بھی. اس ساری چیز کا جو خلاصہ تھا آج بیرسٹر سیف کر رہے تھے جب یہ میڈیا کے ساتھ بات کر رہے تھے. بیرسٹر سیف کا کہنا ہے جی کہ ہم جو ہے اب بات کر رہے ہیں قومی وطن پارٹی کے ساتھ, اور ہمیں جو ڈائریکٹیوز ملے ہیں عمران خان کی طرف سے ڈیالے جیل سے ہم اس کے اوپر کام کر رہے ہیں, ہم بالکل پاور ہنگری نہیں ہیں, ہم بیٹھنے کو تیار ہیں اپوزیشن کے اندر. اور یہ دوسری بات ہے کہ ہمیں سب سے زیادہ ووٹس ملے ہیں. وہ کہتے ہیں جی کہ ہم اگر یہ سارے کے سارا فیصلہ فیئر اینڈ فری طریقے سے ہوتا تو پھر ہم نے اپنی سینٹر اور پنجاب اور کے پی کے اندر گورنمنٹس بنانی تھی. ہم تو فیصلہ کر رہے ہیں فارم 45 کے اوپر, اور فارم 45 جو ہے وہ یہ شو کرتا ہے کہ سب سے زیادہ جو ووٹس تھے وہ پی ٹی آئی بیکڈ کینڈیڈیٹس کو ملے تھے, البتہ فارم 47 جو تھے وہ سارے کے سارے چینج کر دیے گئے تھے. انہوں نے کہا جی کہ ہم جو ہیں کسی بھی یہ جو پولیٹیکل پارٹیز ہیں خان کی ڈائریکٹر کے بغیر ان کے ساتھ بات نہیں کریں گے, لیکن کچھ کے ساتھ ضرور کریں گے. اسی لیے ایک ڈیلیگیشن لیڈ بائی اسد کیسر جو ہے وہ ان کے ساتھ بات انہوں نے کی ہے, قومی وطن پارٹی سے ان کے سیکرٹریٹ میں تھے. انہوں نے کہا جی کہ 2024 کے یہ جو پولز ہیں یہ رگڈ, سب سے بڑے رگڈ جو ہیں پولز کی طرف یاد رکھے جائیں گے, اور یہ جو ہیں پاکستان کے اندر پولیٹیکل انریسٹ جو ہیں کریٹ کر سکتے ہیں, اور جو بہت ساری یہ جو پولیٹیکل پارٹیز ہیں یہ بھی کمپلین کر رہی ہیں اور اب مورچے بھی نکالیں گی. انہوں نے کہا جی کہ یہ لوگ جنہوں نے کہ ووٹس کو ٹیمپر کیا تھا ان کو سزائیں دینی چاہیے, اور وہ لوگ جو ابھی بڑے خوش ہو رہے ہیں کہ ان کو گورنمنٹ مل گئی ہے بنانے کے لیے, یہ ان کی خوشی بالکل شارٹ لفڈ ہے کیونکہ یہ زیادہ دن رہے گی نہیں ایسی. تو یہ جو پارلیمنٹری ڈیموکریسی ہوتی ہے اس کو ہم کو اپنے جنریشنز کے لیے ایک مثال بنا کے دینا ہے, لیکن ہم نے ایک ہیوج پرابلم کریٹ کر دیا ہے نیشن کے لیے اور پاکستان کے لیے, اور فیوچر جنریشن ول بیئر دا برنٹ آف دس. پر پی ٹی آئی جو ہے ملک کے اندر ہارمنی اور ریکنسلیشن چاہتی ہے, تو اسی لیے ہم نے سوچا کہ ہم اپوزیشن میں بیٹھیں گے. پی 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 کے جو لیڈر ہیں فیصل کنڈی صاحب, انہوں نے آج کہا ہے جی کہ اگر پی 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 بھی, یعنی کہ ان کا کہنے کا مطلب تھا کہ پھٹا باز پارٹی ہوتی تو ملک کے اندر جو ہے پھر سے ایک اور الیکشن آتا, اور اگر ہم اپوزیشن میں بیٹھنا چاہتے تو بھی ایک اور الیکشن جو ہے اس ملک میں آتا, کیونکہ ہم بھی چاہتے ہیں کہ فیئر اینڈ فری الیکشن ہونے چاہیے. آج یہ بھی پریس کے ساتھ بات کر رہے تھے اسلام آباد میں, انہوں نے کہا جی کہ پارلیمنٹ کے اندر کنسٹرکٹیو کرٹیسزم ہونا چاہیے. ان کے ساتھ بیٹھے ہوئے تھے ندیم افضل چند, انہوں نے بھی کہا جی کہ یہ جو بہت فاؤل قسم کی لینگویج یوز کی جاتی ہے یہ بالکل نہ کریں, سب کو یونائٹیڈ ہو کے کام کرنے کی ضرورت ہے. پولز میں ریگنگ ضرور ہوئی ہے, لیکن پھر بھی جو ہے ہم سب کو مل کے بیٹھنا چاہیے اور وے فارورڈ ڈھونڈنا چاہیے. پی 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 جو ہے وہ بالکل ڈیموکریٹک میتھڈ سے یہ جو کچھ بھی ریگنگ ہوئی ہے اس کے اوپر جو ہے بات بھی کرے گی, لیکن یہ روڈز کو روک دینا جیسے کہ بلوچستان پورے کو تو شٹ ڈاؤن کر دیا گیا ہے, یہ بالکل ٹھیک طریقہ نہیں ہے. ملک کو سٹیبلٹی کی طرف لے جانے کے لیے ہم کو ساری پولیٹیکل پارٹیز کو اکٹھا مل کے کام کرنا پڑے گا اور کنٹری کو فارورڈ لے کے جانا پڑے گا. تو جناب یہ آج انہوں نے باتیں کی ہیں. پی 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 اور پی ایم ایل این جو ہیں, انہوں نے مولانا فضل الرحمان کی جو کل کی یہ بات تھی ساری جو انہوں نے جنرل باجوہ اور فیض حمید کے بارے میں کی تھی, اس سب کو بالکل جو ہے نکھارا ہے. پی 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 کے فیصل کنڈی صاحب جو ہیں, انہوں نے کہا جی کہ بڑی پارٹیز جو ہیں انہوں نے تو اپنے, یعنی کہ پی ایم ایل این اور پی 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 جو ہیں انہوں نے تو اپنے سارے جو نیریٹوز تھے ان کو بیری کر دیا ہے, ملک کی بہتری کے لیے مل کے بیٹھ رہے ہیں. لیکن اب یہ دیکھنا ہے کہ عمران خان صاحب اور مولانا صاحب جو ایک دوسرے کے اوپر بڑا کرٹیسائز کرتے تھے, یہ دونوں اب کب مل کے بیٹھیں گے اور الائنس بنائیں گے. کنڈی صاحب نے کہا جی کہ مولانا صاحب جو ہے ان کو پتا ہے کہ یہ جو پی ڈی ایم کو بدنام کر رہے ہیں کہ سب سے زیادہ فائدہ ان کو کس نے ہوا, تو ان کو یہ باتیں بھی سامنے لانی چاہیے کہ کس ڈپارٹمنٹ نے سب سے زیادہ کرپشن کی, کون سے زیادہ اسٹیٹ ریسورسز پلنڈر کیے گئے اور کس نے کیے. فضل صاحب جو انہوں نے اب چونکہ کے پی کے اندر اپنی جو ہے وہ ساری سیٹیں لوز کر دی ہیں, تو اب وہ سندھ کی سیٹوں کے اوپر جو ہے بڑا شور مچا رہے ہیں اور کہہ رہے ہیں کہ میں جی ایک سٹ ان کروں گا. تو ہم پوچھنا چاہتے ہیں کہ یہ سٹ ان جو ہے کس کے اس کے اوپر اشارے کے اوپر یہ سٹارٹ کر رہے ہیں, اس سے پہلے بھی سٹ ان کیے تھے وہ کس کے اشارے پہ کیے تھے اور پھر کس کے اشارے پہ انہوں نے ختم کیا. ان کا بیٹا جو ہے انہوں نے کہا جی پنڈی صاحب نے کہ ٹانگ سے ہار گیا ہے, اگر ان کا بیٹا جیت جاتا اور اسمبلی میں پہنچ جاتا پھر یہ کہتے چلو جی چلو چلو سسٹم کو چلنے دو کوئی بات نہیں ہے. تو اب چونکہ وہ لوز کر گیا تو اس لیے جو مولانا صاحب ہیں بڑے خفا ہیں. ان کے ساتھ بیٹھی ہوئی تھیں پی ایم ایل این کی لیڈر مریم اورنگزیب بھی, اور انہوں نے بھی کہا کہ یہ سارے کا سارا جو مولانا صاحب نے بات کی ہے یہ بالکل جھوٹ ہے. پی ڈی ایم جو ہے اس نے جو یہ جو نو کانفیڈنس موو تھا یہ سب کی سہمتی سے لے کر وہ آئے تھے اور فل اور کمپلیٹ کانسٹیٹیوشنل مینر کے اندر لے کر آئے تھے. اس کے اندر ساری پارٹیز جو تھیں وہ ایک پیج پہ تھیں, یہ کوئی نہیں ہے کہ کوئی کہہ رہا تھا کہ یہ نہ کریں اور یہ کریں. تو اس لیے جو کچھ مولانا نے کہا ہے یہ بالکل غلط ہے. تھری ممبر بینچ ہیڈڈ بائی چیف جسٹس آف پاکستان قاضی فائز عیسیٰ جو ہے وہ اب یہ جو فیبرری 8 کی جو دھاندلی ہوئی ہے جو ریگنگ ہوئی ہے سو کالڈ اس کے اوپر جو ہے اب یہ فیبرری 19 یعنی منڈے سے ہیئرنگ شروع کریں گے, اور اس بینچ کے اندر مسرت ہلالی اور محمد علی مظہر جسٹسز جو ہیں وہ بھی اس کے اندر شامل ہیں. یہ جو پٹیشن ہے یہ ڈالی ہے علی خان صاحب نے, اور انہوں نے چیف جسٹس نے ان کو بھی بلایا ہے اور کہا ہے کہ آپ حاضر رہیں. پی ٹی آئی پی 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 جے آئی جے یو آئی ایف سب بھی یہ کہہ رہے ہیں کہ بے تحاشا جو ہے ریگنگ ہوئی ہے اس دفعہ کے الیکشنز میں, جان بوجھ کے ریزلٹس کو ڈیلے کیا گیا جس نے کہ ٹرانسپیرنسی کے اوپر ڈاؤٹس اٹھائے. اس کے علاوہ انہوں نے کہا جی کہ امریکن جو ایڈمنسٹریشن ہے وہ بھی پاکستانی اتھارٹیز کو کہہ رہی ہے کہ ایک انڈیپینڈنٹ پروب بٹھانے کی ضرورت ہے, یہ جو ارریگولیرٹیز ہوئی ہیں پولز کے اندر ود ان دا لیگل فریم ورک آف پاکستان. اس کے ساتھ ساتھ جو چیف جسٹس آف سندھ ہائی کورٹ ہیں انہوں نے بھی کہا ہے کہ ہم ایک ٹریبیونل فارم کر رہے ہیں, یہ جو کچھ الیکشن کے اندر ریگنگ ہوئی ہے اس کی ہم سنوائی جو ہے شروع کریں گے. اس کی اناؤنسمنٹ جو ہے آج سندھ ہائی کورٹ کے رجسٹرار نے کی اور بتائی میڈیا کو. پاکستان کے اوپر جناب ایک ویسے رپورٹ آئی ہے نا ڈیموکریسی انڈیکس 2023, تو اس کے اندر جو پاکستان ہے اس کی جو ڈیموکریسی ہے اس کو بے تحاشا ڈاؤن گریڈ کیا گیا ہے. انہوں نے کہا کہ پاکستان کے اندر اس وقت جو ہے, اور یہ جو ہے گریٹسٹ ڈیٹیریوریشن جو دنیا ساری میں ڈیموکریسی میں آیا وہ اس میں انہوں نے پاکستان کو کا ذکر کیا ہے, اینڈ پاکستان کمز انڈر دا کلاسیفیکیشن آف آسٹریلیا ایشیا سیکٹر. تو اس کے اندر انہوں نے کہا جی کہ ادھر جو ہے اب اتھارٹیرین رجیم چل رہی ہے پاکستان میں, ڈیموکریسی نہیں چل رہی ہے. انہوں نے جو تھا ڈیموکریسی کا جو یہ انڈیکس بنایا ہے 165 کنٹریز اینڈ 2 ٹیریٹریز کے اوپر بنایا تھا, جس میں کہ ایشیا آسٹریلیا کے اندر جو کنٹریز ہیں وہ 28 آتی ہیں, اس میں سے 15 کنٹریز نے ڈکلائن دیکھا ہے डेमोक्रेसी के अंदर 8 ने इम्प्रूवमेंट शो की है। पाकिस्तान का स्कोर जो है वो गिरा है 0.88 से 3.25, जिसकी की वजह से 11 प्लेसेस ये नीचे आ गया है एट 118th पोजीशन। उन्होंने कहा जी कि ये जो इलेक्शन का प्रोसेस था इसमें मेडल किया गया, यहां पे जो गवर्नमेंट है डिसफंक्शनल है, इंडिपेंडेंस ऑफ जुडिशरी जो है उसको बहुत ज्यादा काट दिया गया है, मीडिया के ऊपर कर्व्स हैं, इलेक्शंस प्रॉपरली नहीं हुए हैं, पाकिस्तान इज द ओनली कंट्री इन एशिया जिसको कि डाउनग्रेड किया गया है, और ये जो हाइब्रिड रिजीम से इसको अब अथॉरिटेरियन रिजीम के अंदर डाला जा रहा है। वो कहते हैं जी कि सबसे पहले पाकिस्तान की ये पोजीशन नीचे आनी शुरू हुई थी इन 2023 अंडर पीडीएम गवर्नमेंट, जिसमें के ये कहा गया था कि ये गवर्नमेंट तो जनरल मुशर्रफ की जो 2006 की गवर्नमेंट है उससे भी बुरी है, यानी उसके अंदर भी थोड़ी सी आजादी थी, पीडीएम के अंदर तो उस वैसी भी गवर्नमेंट नहीं चल रही थी जैसी कि डिक्टेटर मुशर्रफ जनरल मुशर्रफ साहब चला रहे थे, तो यानी कि वो बेहतर थे इनसे, पीडीएम से बेहतर थे जनरल मुशर्रफ साहब, बहुत बेहतर तरीके से गवर्नमेंट को उन्होंने चलाया था पाकिस्तान के अंदर। तो इसलिए उन्होंने कहा है, अर्ज किया है तमाम स्टेक होल्डर्स को कि यू नीड टू डू सीरियस सोल सर्चिंग टू रन द स्टेट ऑफ अफेयर्स इन योर कंट्री। तो जनाब इससे पहले भी 2023 के अंदर भी जो था उन्होंने काफी अपने इतराज किए थे और कहा था पाकिस्तान को कि अगर ये हाइब्रिड सिस्टम भी ना रहा तो ये अथॉरिटेरियन रिजीम की तरफ जाएगा, और आज जो 2024 की रिपोर्ट है उसके अंदर भी उन्होंने एग्जैक्टली वही बातें की हैं। मरियम रियाज बट्टू जो कि बुशरा बीबी की बहन है, उन्होंने आज कहा जी कि मेरी बहन की जान खतरे में है, आपको पता ही है कि तोशाखाना केस में उनके हस्बैंड इमरान खान साहब और उनको 14 साल की सजा दी थी, इमरान खान साहब को अडियाला जेल में रखा था, इनको इनके बनीगाला के घर के अंदर जो है हाउस अरेस्ट किया था। इन्होंने कहा जी कि मेरी बहन की बेटी जो है उसने मुझे कॉन्टेक्ट किया है और उसने मुझे कहा जी कि कुछ दिन पहले मेरी मां को जो खाना दिया गया उसमें से बहुत ही वियर्ड और स्ट्रांग किस्म की स्मेल आ रही थी, उसको खाते सारी मेरी मां का गला और पेट जो है कंप्लीटली जल गए, उनको बहुत ज्यादा तकलीफ थी, वो बहुत ज्यादा वीक हो गई हैं, अब कुछ खा नहीं सक रही हैं, लेकिन उनको डॉक्टर नहीं दिया जा रहा बिल्कुल, और वहां पर जो पुलिस वुमन थी उसको फौरन ट्रांसफर कर दिया गया है। जब ये बातें सारी सामने आई हैं हम कह रहे हैं कि डॉक्टर को बुलाओ और मेरी मां को एग्जामिन करो, तो वो करने की उनको इजाजत नहीं दे रहे हैं। मेरी बहन जो थी वो बिल्कुल हेल्दी थी जिस वक्त वो उसको अरेस्ट किया गया था, उसको कोई भी डिजीजेस भी नहीं है, ना उसको डायबिटीज है, ना हाइपरटेंशन है, तो और भी कोई नहीं है बीमारी, तो अब वो जो है इतनी लागर और बीमार होके क्यों है। तो मुझे लगता है कि मेरी बहन को मारने की कोशिश कर रहे हैं, और आपको पता ही हमने आपको कुछ दिन पहले बताया था, कोई 10 दिन पहले, कि बुशरा बीबी ने कहा था मुझे अडियाला जेल में रखा जाए क्योंकि बनीगाला में मुझे डर है कि मुझे मार दिया जाएगा। तो आज उनकी बहन जो है जो दुबई में रहती हैं उन्होंने भी आज यही बातें कही हैं। और जनाब नवाजुद्दीन सिद्दीकी साहब जो हैं जिन्होंने एक दफा ये जो थी तेलुगु तमिल फिल्म जो थी कार्तिक सबराज की पिता इसके अंदर काम किया था, तो वो कहते हैं जी मैं बड़ा ही मुझे अफसोस है कि ये इतने बड़े जो सुपरस्टार है रजनीकांत उसके साथ मैं काम कर रहा था और वो बेतहाशा मेहनत कर रहा था और मुझे तो जाहिर है तामिल आती नहीं है और मैं तो जो है लिप सिंकिंग सिर्फ उस मूवी में कर रहा था, फिर भी मैंने बहुत लंबे पैसे मांग लिए। तो वो कहते हैं जी मुझे बहुत ज्यादा गिल्टी फील हुआ क्योंकि मैंने तो कुछ उसमें काम वाम तो खास किया नहीं है, तो मुझे लगा कि मैंने जैसे फ्रॉड किया है, तो मैं उसके लिए बड़ा शर्मिंदा हूं। और जनाब अमिताभ बच्चन साहब 79 ईयर्स उनकी एज है मगर अभी भी इज गोइंग सो स्ट्रांग। तो वो करते थे एक जनाब बड़ा जी फेमस पान मसाले के ब्रांड के लिए एंडोर्समेंट करते थे, लेकिन अब उन्होंने उससे हाथ खींच लिया है। इनकी जो एक स्टेटमेंट सामने आई है उन्होंने कहा जी अब ये पान मसाला ब्रांड को नहीं करेंगे, ये जो था कमाला पसंद, क्योंकि इनको पता नहीं था कि ये लोग जो हैं दे आर कैटेगराइज्ड अंडर सरोगेट एड्स, तो जो है उनको नॉलेज नहीं थी इस चीज की, तो जैसे ही उनको पता चला तो अब वो इससे हट गए हैं। और जनाब सलमान खान साहब ने रिसेंटली 10 के दम का शो जो है उसके अंदर करीना कपूर और करिश्मा कपूर को बुलाया और उन्होंने कहा जी मैं आपको एक किस्सा सुनाना चाहता हूं करीना कपूर की गद्दारी का जो उसने मेरे साथ किया। हालांकि आपको पता ही है कि करीना और सलमान ने बहुत सी फिल्मों में साथ काम किया। उन्होंने कहा कि इसकी अपनी खुद की बहन करिश्मा ने मुझे बताया कि जब तुम्हारी पहली फिल्म आई तो इसने बड़ा सारा तुम्हारा पोस्टर अपने बाथरूम में लगाया, तो कहते हैं मैंने बड़ा फ्लैटर्ड फील किया। 2-3 महीने के बाद जब आशिकी रिलीज हुई तो फिर इसकी बहन मुझे मिली करिश्मा, उसने कहा नहीं अब उसने तुम्हारा पोस्टर जो है वो रिमूव कर और राहुल रॉय का लगा दिया है, तो कहते हैं इसने मेरे साथ बड़ी कहते हैं उसने रिमूव खाली नहीं किया फाड़ दिया बल्कि तो कहते हैं मुझे बड़ा अफसोस हुआ। और जनाब कल से शुरू हो रहा है पीएसएल 9 और जो पहला मुकाबला है चैंप्स के बीच में है, लाहौर कलंदर जिन्होंने दो दफा चैंपियनशिप जीती है 2022 और 2023 में, और इस्लामाबाद यूनाइटेड वो भी दो दफा के चैंपियंस हैं 2016 एंड 2018 में उन्होंने मैचेस जीते थे। ये कल के मुकाबले जो है कदाफी स्टेडियम लाहौर में शुरू होंगे और आफ्टरनून मैच जो है वो 2 बजे शुरू होगा। फर्स्ट बॉल जो है वो बॉल किया जाएगा 7 PM पे। मैचेस जो है रमदान के बीच में 9 बजे शुरू किए जाएंगे और ओपनिंग सेरेमनी इससे पहले होगी बड़ी जबरदस्त, जिसके अंदर परफॉर्मेंसेज होंगी आरिफ लोहार, नताशा बेग, नूरी बैंड, अली जफर, आयमा बेग। इससे पहले फायरवर्क्स और लेजर शो भी होगा। मैचेस जो हैं कराची, लाहौर, मुल्तान और रावलपिंडी के अंदर खेले जाएंगे। टोटल 34 मैचेस जो हैं इवेंट में हैं। और जनाब एक इवेंट हो रहा था और उसके बीच में बाबर आजम साहब से पूछा गया कि जी आप क्योंकि ये जमा हुए हुए थे ना सारे पीएसएल 9 के लिए ये सारे जमा हुए हुए थे, तो उधर फिर वो एक इवेंट सा माहौल सा जैसे जिसको कहते हैं ना बन गया, तो उसमें एक दूसरे से बात कर रहे थे। तो वहां पे वो जो प्रेजेंटर हैं जैनब अब्बास और बाकी लोग भी और जैसे रिजवान है, उन्होंने कहा कि भाई बाबर आजम तुम शादी कब कर रहे हो, तो उन्होंने कहा कि मैं आपको अकेले में बताऊंगा मैं कब कर रहा हूं। तो फिर वो जैनब ने भी पूछा कि नहीं नहीं बाकी सब लोगों ने शादी कर ली है, इनफैक्ट 2023 जो था वो शादियों का साल था पाकिस्तान क्रिकेट के अंदर, तो सब ने की आप क्यों नहीं कर रहे हैं। तो वहां पे जो कुछ लोग भी खड़े हुए थे उन्होंने कहा सर हमें बताओ आपकी ब्राइड जो है वो कराची से होगी, तो वो खामोश रहे और उन्होंने स्माइल कर दिया, यानी कि कुछ तो काला है,
कुछ तो काला
है जी। और जनाब एब्सोल्युटली अवर लास्ट न्यूज में क्या एक तो अच्छी खबर दे ही दिया पाकिस्तान से एक अच्छी खबर, पाकिस्तान के हमसा सईद जो है जी उन्होंने गोल्ड मेडल जीता है। ये जो थी +87 degree कैटेगरी की इन फजर ओपन टाइगोंडो चैंपियनशिप G1 के जो ये जो गेम्स हो रहे थे तेहरान के अंदर, इन्होंने ईरान के मोहम्मद इब्राहिम हुसैनी को हराया 9-1, 14-3 फाइनल के अंदर। और इन्होंने जो है इससे पहले हराया था ईरान के आमिर मोहम्मद को भी सेमीज में, ईरान के परहान खुआरी जो थे उनको भी हराया था क्वार्टर फाइनल्स में। इन -54 कैटेगरी फाइनल पाकिस्तान के शाहजेब खान जो हैं उनको अलबत्ता इरेनियन प्लेयर ने डिफीट किया सेकंड राउंड के अंदर और रेफरी ने बल्कि इनको डिस्क्वालीफाई किया। इन्होंने जो है सिल्वर मेडल जीता चैंपियनशिप जो है उसके अंदर, सबसे ज्यादा मेडल जीतने की वजह से ईरान नंबर 1 पोजीशन पे रहा, पाकिस्तान सेकंड पोजीशन पे, कजाकिस्तान थर्ड पोजीशन पे, हमजा जो है उसको ओवरऑल ये जो फजर ओपन ट्राइकोंडो चैंपियनशिप है उसका बेस्ट प्लेयर ऑफ द टूर्नामेंट करार दिया गया।
वेरी गुड हमजा,
हाँ जी
बहुत अच्छी खबर है सागी,
आहो जी
आखिर में अपनी अच्छी खबर रखी।
आहो मैं क्या जरा लोगों का दिल इतना दुख गया, एक अच्छी खबर दे ही दी है आखिरकार।
हाँ
वो फोर्ब्स की आपने मिस कर दी ना, फोर्ब्स वाले जो मिजलील करने के लिए आते हैं गरीब हाँ लोगों को है। हाँ। पाकिस्तान को कितना चाहिए था? $5 billion खाली है
हाँ
अपनी हालत सुधारण वास्ते। 57 billion US के करीब जो है वो उन्होंने खैरात में दे दी है वॉरेन बफे साहब ने।
अच्छा
हाँ जी, कैन यू इमेजिन आई मीन व्हाट इज दिस गोइंग ऑन इन द,
आपका नाम नहीं था
हमारा जिस दिन फोर्ब्स जो है ना, फोर्ब्स मैगजीन जो है फकीरों का जिक्र नहीं करती कोई छोटा मोटा यहाँ का कनाडा का अखबार जब कोई फकीरों का जिक्र करेगा ना उसमें टॉप पे मेरा नाम होगा।
आमिर कहते हैं ना हमारे, आमिर कहते हैं फकीरों
गरीबो
लोग ऐसी मर जाओगे
तो फोर्ब्स मैगजीन का तो काम ही है हम जैसे फकीरों का मजाक उड़ाना वो तो ऐसी खबरें लाता रहता है दुनिया का सबसे अमीर आदमी, सबसे अमीर औरत है
जी। हम आपसे रिक्वेस्ट करते हैं फोर्ब्स जी,
सबसे महंगी कड़ी, सबसे महंगी गड्डी, मतलब भाई ये हमें छेड़ने के लिए उन्होंने ये मैगजीन लाया है दुनिया में।
हाँ जी ऐसा ना करें जी, ऐसा ना करें, इनको
ये बड़ी जो है ये रेसिस्ट होना ये,
हाँ ये
रेसिस्ट अमीरों में और हमारे में गैप बढ़ाते जा रहे
हैं। आपका इतना दिल टूट गया मैं आपको 2 दिन की छुट्टी दे देता
हूँ। ठीक है मजे भाई दो, क्योंकि मेरा दिल जुड़ने में जरा 2 दिन लगे क्योंकि मैंने 2 दिन फेविकोल लगा के उसको जोड़ के रखना है।
हाँ 2 दिन
ठंडी जगह पे है,
आप जरा दिल का ख्याल रखें।
हाँ फेविकोल से
है ना जी, हाँ
जोड़ेंगे दिल और उसको फिर फ्रिज में रखेंगे तो फिर शायद जुड़ जाएगा।
हाँ हाँ आप उसको उसका ख्याल रखें आप, और घबराना नहीं है।
नहीं नहीं घबराना नहीं है मजे सही, लेकिन प्लीज सानू थोड़ा ज्यादा घबरान दो जितनी खबर सुनी है 56 billion से ज्यादा पैसे खैरात में दे दिए। और वॉरेन बफे साहब मतलब है तुसी पैन को साड़ी गरीबों की तरफ भी देखो, सानू तो $1 million कनेडियन चाहिए, अमेरिकन भी नहीं चाहिए।
ओ तो $10 के अमेरिकन होगा,
10 American dollar वॉरेन बफे साहब तुसी ते छिक मार दीती ना अच्छू ऐसे कर दिया तो वो निकल आएंगे आपके पास से हैं।
देखो
ना देखो यार गरीबों का किसी ने कोई ख्याल
तो,
नहीं
कुछ तो ख्याल करो, इधर भी नजर पड़े रहम करम की।
अमेरिका में सारी गरीब नहीं है, कनाडा में भी बहुत गरीब है, हमारी तरफ भी देखो वॉरेन बफे साहब क्या हो गया आप,
फौरन देखें आप।
हाँ जिस दिन मैं मिली ना वॉरेन बफे साहब से बेशक खाप में ही मिली लेकिन जैसे ही मिली मैंने उनको कहना पायन व्हाट इज दिस, आप दूसरे लोगों का आपको ख्याल ही नहीं है, यानी कि हमको भी अपना खुद स्टैंडर्ड मेंटेन करना है। हाँ, वो आपको मिलियन डॉलर,
हमारा भी कुछ स्टैंडर्ड है,
हमारा भी कुछ स्टैंडर्ड है।
थर्ड चुनाव का है स्टैंडर्ड,
है तो सही।
हाँ जी, उसको आपने सेकंड या थर्ड, फर्स्ट पे नहीं आएंगे कभी भी आप।
हाँ,
मगर सेकंड पे ले आओ।
हाँ नहीं, वो सेकंड पे भी मुश्किल ही है, लेकिन बहर चलो थर्ड को हम मेंटेन करें ना मजद भाई।
अच्छा,
थर्ड स्टैंडर्ड तो हमने मेंटेन करना ही करना है। ऐसा ना फोर्थ पे आ जाए बंदा।
इनका सिर्फ एक मॉर्गेज है, वो आप पे आप कर,
मॉर्गेज मॉर्गेज होता है मजद भाई, मॉर्गेज।
अच्छा
हाँ, मॉर्गेज
कॉल करें।
हाँ कॉल कर लें आप, वॉरेन बफेट आपको कॉल करें और उनसे बोले हमको कोई पैसा है दो यार, हमारी भी कोई थर्ड स्टैंडर्ड मेंटेन रहे ना।
हाँ वैसे होनी चाहिए,
होनी चाहिए ना।
मैं आपके साथ,
आप साथ है ना, बिल्कुल बिल्कुल। मैं भाई सिर्फ आपको मेरा दुख और गम है कसम से।
हाँ,
और किसी को नहीं है,
मैं आपके साथ हूँ और मैं चाह रहा हूँ कि आप पे भी कुछ कर्म की नजर हो जाए।
बिल्कुल,
क्या बात है।
वाह जी वाह, माजद भाई बहरहाल ए जड़े ने ना बड़े जालम लोग ने, हालांकि वो शेर है ना मुनीर नियाजी का, कुछ शेर दे लोग भी जालम सन, कुछ सानू मरन का शौक भी थी। नहीं नहीं वॉरेन बफेट साहब, सानू मरन का कोई शौक नहीं,
नहीं है,
कोई शौक नहीं है। तुम बस पैसे ढिले करो, ये जड़े तुसी दिते ना 56.7 बिलियन यूएस डॉलर,
वो पॉइंट को छोड़ो यार,
57 बिलियन ही सोच लो माजद भाई, बिलियन यूएस, कनेडियन भी नहीं, ऑस्ट्रेलियन भी नहीं, यूएस। है देखो जरा एंड दे, और देखो जरा कह रहे मैं अपने बच्चों के लिए कुछ नहीं छोड़ के जाना चाहता, खुद मेहनत करें और कमाएं।
नहीं उनके लिए तो,
पायन व्हाट इज दिस,
उनके लिए तो पहले से बिलियन दे दिया होंगे ना।
अच्छा अच्छा अच्छा,
ये रख लो। हाँ, छोड़ के नहीं जाऊंगा। हाँ, अभी रख लो तुम। हाँ, बाद में देखो,
जान छोड़ो,
जान छोड़ो। ये तो आपके जो वो गूगल वाले हैं, क्या नाम उनका, माइक्रोस्कोप,
माइक्रोसॉफ्ट। हाँ माइक्रोसॉफ्ट वाले जो है, मजे भाई आपने ये पूरी रिपोर्ट मिस कर दी ना, बिल गेट्स जो है उन्होंने 42.5 बिलियन यूएस डॉलर्स दिए हैं जी डिफरेंट चैरिटीज के लिए।
छह पाकिस्तान बना ले इससे,
आहो छह छोड़ के कोई पंजाब बना सकने। आहो
पाकिस्तान कोई काम ही नहीं करेगा।
आहो जी सारे वेले बैठे होंगे,
लूटो 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 आगे आगे।
बिल्कुल जी,
ना जी,
आहो अगले 50 जनरेशन को तो काम करने की जरूरत नहीं है,
जरूरत ही नहीं है।
आहो
मैं
बस खाओ पियो ऐश करो है।
हाँ
कोई
सियासत वगैरह नहीं,
नहीं है,
कोई कुछ नहीं है।
और सियासत का तो मॉडल आपने दे दिया ना मजद भाई,
नहीं नहीं,
अधे रात नू अधे दिन नू बस लड़ाई खत्म। इतने फिर पैसे आ गए हैं, खाओ पियो ऐश करो यार, लड़ाई झगड़ा नहीं करवा।
जैसे अरब के कई मालिक में ना पहले होता था, अब तो खत्म हो गया, उनकी हुकूमतें चेंज हो गई हैं वहां पर। उनके साथ होता था ना कि भाई हर चीज फ्री है, लोकल्स के लिए एवरीथिंग इज फ्री।
नहीं अभी भी फ्री है माजद भाई, लोकल्स के लिए अभी भी चीजें फ्री हैं, अभी भी फ्री है। उनकी पानी बिजली फ्री है, उनके पास अगर घर नहीं है उनको घर बना के देते हैं, उनको जमीन फ्री देते हैं,
एजुकेशन फ्री है,
एजुकेशन फ्री है। यानी कि एजुकेशन फ्री सिर्फ वो नहीं है कि दुबई में या बहरीन में या कतर में या सऊदी में, नो, टॉप क्लास यूनिवर्सिटी में भी अगर कोई अरब बच्चा इन कंट्रीज में से, ये जो अरब कंट्रीज हैं पर्टिकुलरली यूएई, बहरीन, कतर और सऊदी, ये जो चार कंट्रीज हैं, हाँ कोएत भी, फाइव कंट्रीज जो हैं ये मिडल ईस्ट के, इनमें से अगर कोई अरब बच्चा, अरब लेकिन वतनी होना चाहिए, पाकिस्तानी इंडियन नहीं, तो वो अगर कोई बच्चा वतनी जो है, ना ना इमिग्रेंट नहीं, वतनी जिसको बोलते हैं, वो वतनी जो बनता बच्चा है, वो अगर पढ़ने के लिए इवन आईवी लीग यूनिवर्सिटियों में भी आ रहा है, उसका खर्चा गवर्नमेंट देती है, उसके पेरेंट्स नहीं देते वो पैसा। यानी अगर हार्वर्ड, बॉस्टन, येल इसमें जा रहे हैं, स्टैनफर्ड, गवर्नमेंट देगी पैसा।
क्या बात है
जी।
चलिए जी, बाकी की बातें अगले हफ्ते इंशाल्लाह आपसे।
बस दो दिन मेरा दिल टूट गया,
प्लीज डोंट कॉल मी
एंड और मुझे छेड़ना नहीं है, मेरा दिल जो गया फ्रिज में होएगा। फेविकोल लगा के हैं, बिल्कुल बेदिल हैं हम जो है वो फेविकोल लगा के रख रहे हैं, बस दो दिन हम बेदिल हैं।
यू हैव अ वंडरफुल 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 वीकेंड एंड एंजॉय करें अपनी फैमिली के साथ टाइम, और बकिया की बातें इंशाल्लाह ताला होंगी अब मंडे को, बशर्ते जिंदगी।
थैंक यू वेरी मच, आई सी यू इंशाल्लाह ऑन मंडे।
एंड अब मैं लिख चलता हूँ आपका प्रोग्राम इन प्रोग्रेस विद ज़ीशान अहमद। चलिए इस प्रोग्राम को एंजॉय कीजिए, बकिया की बातें ऑन मंडे, सब के लिए इजाजत, अल्लाह हाफिज।
WTOR, Youngstown, Toronto, now concludes a full day of broadcasting activities. WTOR is owned and operated by Birosh Broadcasting Corporation and operates on an assigned frequency of 770 kHz as authorized by the Federal Communications Commission, Washington, D.C. Do join us again in the morning hours when we resume with the sounds of our world in words and in music.
دل میں ہے یاد محمد، میرے ہونٹوں پہ ذکر مدینہ، تاجدار حرم کے کرم سے، کرم سے تاجدار حرم کے کرم سے، آ گیا زندگی کا قرینہ، میرے دل میں ہے یاد محمد، دل شکستہ میرا تو کام، دل شکستہ میرا تو کام، اس میں رہتے ہیں شاہد عالم، اس میں رہتے ہیں شاہد عالم، جب سے میں ماں ہوئے ہیں وہ دل میں، دل میں جب سے میں ماں ہوئے ہیں وہ دل میں، دل میرا بن گیا محمد، مجھ کو طوفان کی موجوں کا کاڈر، مجھ کو طوفان کی موجوں کا کاڈر، وہ گزر جائے گا رخ بدل کر، وہ گزر جائے گا رخ بدل کر، نہ خدا ہے میرے جب محمد، محمد نہ خدا ہے میرے جب محمد، کیسے ڈوبے گا میرا سفینہ، نہ خدا ہے میرے جب محمد، کیسے ڈوبے گا میرا سفینہ، میرے دل میں ہے یاد محمد، میں غلام غلامان احمد، میں سگے آستان محمد، سگے آستان محمد، قابل فخر ہے موت میری، قابل فخر ہے موت میری، قابل رشک ہے میرا جینا، میرے دل میں ہے یاد محمد، محمد میرے دل میں ہے یاد محمد، ان کی چشمے کروں کی عطا ہے، ان کی چشمے کروں کی عطا ہے، میرے سینے میں ان کی ضیا ہے، میرے سینے میں ان کی ضیا ہے، یاد سلطان طیبہ کے صدقے، یاد سلطان طیبہ کے صدقے، میرا سینہ غم سلے نگینہ، یاد سلطان طیبہ کے صدقے، میرا سینہ غم سلے نگینہ، میرے دل میں یاد محمد، میرے ہونٹوں پہ ذکر مدینہ، میرے دل میں ہے یاد محمد، دولت عشق سے دل غنی ہے، سکندر میری قسمت ہے عشق سکندر دولت عشق سے دل غنی ہے میری قسمت ہے عشق سکندر میری قسمت ہے عشق سکندر مدحت مصطفیٰ کی بدولت مدحت مصطفیٰ کی بدولت مل گیا ہے مجھے یہ خزینہ مدحت مصطفیٰ کی بدولت مل گیا ہے مجھے یہ خزینہ میرے دل میں ہے یاد محمد محمد میں
سرلا